यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। मोरङको कटहरीमा 2 अर्ब रूपियाँको लागतमा निर्मित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन। अस्पतालले समुदायमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रधानमन्त्रीको विश्वास। विद्यालय शिक्षा सम्बन्धी विधेयक आगामी असार 15 गतेसम्ममा प्रतिनिधि सभाबाट पारित हुने। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको भनाई। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या 13 पुग्यो र इजरायलले गाजामा गरेको आक्रमणमा कम्तीमा 56 जनाको मृत्यु। प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अभावका कारण अस्पतालमा पुगेर बिरामी उपचार नपाई फर्कनुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताउनु भएको छ। मोरङको कटहरीमा स्थापना भएको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले अस्पतालले बिरामीको अनुहार आर्थिक हैसियत हेरेर भन्दा पनि बिरामीको उपचारको आवश्यकता हेरेर सेवा दिनुपर्नेमा जोड़ दिनुभयो। उहाँले मुलुकको विकास र समृद्धिका लागि जनप्रतिनिधिहरू सृजनशील र दूरदर्शी हुनुपर्ने बताउनु भयो। प्रधानमन्त्री ओलीले सिंगो समाजलाई संगठित गरी विकास निर्माणका कामलाई अगाडि बढ़ाउन सक्ने व्यक्ति नै सही अर्थमा जनताका प्रतिनिधि हुन सक्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता विकास विस्तार गर्न र मेडिकल कलेज सञ्चालन गर्न सरकारका तर्फबाट सक्दो सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा अस्पतालका संचालक एवं प्रतिनिधि सभाका सांसद योगेन्द्र मण्डलले समुदायमा रहेको गरीब विपन्न समुदायलाई सहज रूपमा गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल सञ्चालनमा ल्याइएको बताउनुभयो। 200 बेडको सो अस्पताल 2 अर्ब रूपियाँको लागतमा निर्माण भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2080 आगामी असार 15 गतेसम्म प्रतिनिधि सभाबाट पास हुने बताउनु भएको छ। प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य र समूहले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वहाँले शिक्षा विधेयकमा सबैका जायज माग सम्बोधन हुने गरी काम भइरहेको बताउनुभयो। वहाँले विधेयकमा शिक्षकका माग सम्बोधन गर्न दरबन्दी मिलान र विद्यालय गाड्ने विषयमा मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिनुभयो। सरकार र शिक्षक बीचमा विगतमा भएका सहमतिलाई पनि सम्भव भएसम्म विधेयकमा समावेश गर्ने वहाँको भनाई थियो। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या 13 पुगेको छ। एन्टीजेन परीक्षण गर्दा कैलालीको त्रिनगर नाकामा 3 जना र बैतडीको झुलाघाटमा 1 जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि विगत 3 दिनको अवधिमा 9 जनामा कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमण देखिएका सबै नेपाली भारतबाट घर फर्कनेहरू रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर खगेन्द्र बमले भारतसँग सीमानाका जोड़िएका कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डा चौकी, बैतडीको झुलाघाट र दार्चुलामा सीमा क्षेत्रमा एन्टीजेन परीक्षणको व्यवस्था मिलाइएको बताउनुभयो। सीमा नाकामा भारतबाट फर्कने सबैको स्वास्थ्य परीक्षणसँगै परामर्श दिने गरिएको उहाँले बताउनुभयो। बाजुराको बुढ़ी गंगा नगरपालिका छ बामका बजारमा हिजो नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा 35 पसल जलेर नष्ट भएका छन्। आगलागीबाट 35 पसलको क्षतिको विवरण संकलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिनुभयो। आगलागीबाट 35 वटा पसल जलेर ध्वस्त हुँदा 8,77,65,000 रूपियाँ बराबरको क्षति भएको उहाँले बताउनुभयो। यसैबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आगलागीको क्षतिको अनुगमन गरी राहत र पुनर्स्थापनाका लागि पहल गर्ने बताउनु भएको छ। विश्व खाद्य स्वच्छता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ। दिवसका अवसरमा खाद्य पदार्थमा स्वच्छता विज्ञानको अपरिहार्यता नाराका साथ 17 राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाइएको छ। संयुक्त राष्ट्रसंघको 73 महासभाले सन् 2019 हरेक वर्ष जुन 7 तारीकका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरे अनुसार नेपालमा पनि विभिन्न खाद्य उद्योग, खाद्य तथा पोषणसँग सम्बन्धित संघ संस्था, उपभोक्ता हकितसँग सम्बन्धित संस्थाहरूले कार्यक्रमको आयोजना गरी मनाएका छन्। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईदुल जोहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 70 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन्। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिन्छ। वैदिक सनातन धर्मावलम्बीले आज आफ्नो घरको मठमा विधिपूर्वक तुलसीको बिउ राखी निर्जला एकादशी मनाएका छन्। यस दिन पानी समेत नपी व्रत गर्नाले अविष्ट फल पाइन्छ भन्ने शास्त्रीय वचन रहेको छ। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशी अर्थात आजका दिन घर घरको मठमा राखेको तुलसीको बिउबाट बनेको बिरूवा एक महिनापछि असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोप्ने गरिन्छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण आवश्यक रहेको बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा आज विराटनगरमा आयोजित अन्तर्क्रियामा उहाँले राणा शासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले हुलाक सेवालाई प्रविधि मैत्री बनाउन सरकारले सहयोग गर्ने समेत बताउनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *14# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तनको अनुभूति हुने गरी दिगो आर्थिक समृद्धि हासिल गर्नु अबको साझा गन्तव्य हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ। झापाको बिर्तामोडमा आजदेखि शुरू भएको प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटनमा पूर्व राष्ट्रपति भण्डारीले जनस्तरमा परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्नुपर्नेमा जोड़ दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवाले जनताका आवश्यकता र प्रत्यक्ष खाँचोसँग जोड़िएका सेवा प्रदान गर्ने क्रममा काममा राष्ट्र सेवकहरू संवेदनशील बन्नुपर्ने बताउनु भएको छ। राहदानी विभागद्वारा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवामा कार्यरत कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्री राणाले राहदानी अब नागरिकको आधारभूत अधिकार भएकोले यो सेवा दिने कार्यालयको फ्रन्ट डेस्कमा बस्ने कर्मचारीले अझ बढ़ी जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। झापा जिल्लाको अर्जुनधारा नगरपालिका 11 स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज 2 बालकको मृत्यु भएको छ। मृतकहरू 13 थुमको जिरी खिम्ती घर भई अर्जुनधारा 11 का 12 वर्षीय महसुस गुरूङ र 10 वर्षीय सुजल गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिनुभयो। यही जेठ 30 गतेदेखि काठमाडौँमा दलित गोलमेच सम्मेलन हुने भएको छ। राष्ट्रिय दलित गोलमेच सम्मेलनको आज काठमाडौँमा पत्रकार सम्मेलन गरी दलित समुदायमाथि हुने उत्पीड़न रोक्न तथा मुक्तिका लागि सम्मेलनको आयोजना गरिएको जनाएको छ। सम्मेलनका संयोजक डाक्टर निर्मल विश्वकर्माले राज्य सत्तामा पूर्ण रूपमा समानुपातिक प्रतिनिधित्व, राज्यका स्रोतहरूमा हिस्सेदारी र धर्म सुधार लगायतका मुख्य 3 वटा एजेण्डामा बहस हुने जानकारी दिनुभयो। कालीकोटको शुभकालिका गाउँपालिका 5 को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत उत्पादन हुने भएको छ। चंखेली एनर्जी प्राली वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रको सहयोगमा 100 किलोवाटको सौर्य ऊर्जाबाट विद्युत उत्पादनको काम अन्तिम चरणमा पुगेको छ। इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणका क्रममा गत 24 घण्टामा 56 भन्दा बढ़ी प्यालेस्टिनीको मृत्यु भएको छ। इजरायली सेनाले राहत सामग्री लिन लाइन बसेका प्यालेस्टिनीमाथि आक्रमण गर्ने गरेका छन्। आज अल अकावा क्षेत्र नजिक राहत सामग्री लिन बसेका र प्यालेस्टिनीको इजरायली सेनाले 8 जनालाई गोली हानी हत्या गरेको बताइएको छ। यसैबीच इजरायली सेनाले 2023 अक्टोबर 7 अपहरणमा परेका थाई नागरिक नाथापोङ पिन्टाको शव फेला परेको जनाएको छ। अक्टोबर 7 हमासले इजरायली सीमा प्रवेश गरी करिब 1200 जनाको हत्या र 200 भन्दा बढ़ीलाई अपहरण गरेको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आर्थिक वर्ष 2082-83 को बजेटले निजी क्षेत्रलाई अर्थतन्त्रको संभाग मानी आर्थिक सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले आगामी बजेटलाई सकारात्मक रूपमा लिएको जनाएको छ। बजेटमा सार्वजनिक निजी साझेदारी सम्बन्धी कानूनहरूमा समयानुकूल सुधार र परिमार्जन गर्ने, विशेष आर्थिक क्षेत्र एवं औद्योगिक क्षेत्रको भाडा दर घटाउने र औद्योगिक क्षेत्रका उद्योगको उत्पादन 30% भन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा दिने व्यवस्थाले उत्पादनमूलक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको महासंघले उल्लेख गरेको छ। नयाँ पुस्तालाई उद्यमशील बनाउन सरकार, विश्वविद्यालय र निजी क्षेत्रको सहकार्यमा इन्क्युबेसन सेन्टर सञ्चालन गरिने, नवप्रवर्तनमा आधारित स्टार्टअपलाई ब्याजदर लगायतमा प्रोत्साहन गर्ने तथा 10 करोड़सम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई 5 वर्षसम्म आयकर नलाग्ने व्यवस्थाले युवा पुस्तालाई व्यवसायतर्फ आकर्षित गर्छ महासंघले विज्ञप्तिमा भनेको छ। पहाड़ी क्षेत्र र राजमार्गमा फलफूल खेती विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यमा भण्डारण र ढुवानी सुविधाले कृषिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै महासंघले समग्रमा न्यून स्रोत र उच्च आकांक्षा बीच तयार पारिएको बजेटले अपेक्षित 6% आर्थिक वृद्धि सम्भव देखिन्छ भनेको छ। त्यसका लागि सुशासनको प्रत्याभूति सँगै निजी क्षेत्रलाई सम्मानित रूपमा निर्बाध काम गर्न सक्ने वातावरण सुनिश्चित हुनु आवश्यक भएको महासंघले विज्ञप्ति मार्फत उल्लेख गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादी रहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत थप कार्यक्रम अघि बढ़ाएको बताउनु भएको छ। एग्री प्रडक्ट नेपालले सञ्चालन गरिरहेको रैथानी कृषि हाट बजारको 100 हप्ता सम्पन्न भएको अवसरमा शनिबार आयोजित कार्यक्रममा कृषि मन्त्री अधिकारीले सरकार रैथाने बाली संरक्षण र परम्परागत कृषि सिप संरक्षणमा क्रियाशील भएको बताउनुभयो। पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै कृषि मन्त्री अधिकारीले अब अत्यावश्यक खाद्य वस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता उल्याउनुभयो।
नेपाल हेरिटेज 25 किलोमिटर दौड़को उपाधि महिलातर्फ नेपालकी सन्तोषी श्रेष्ठ र पुरूषमा केन्याका धावक जुलियस म्युरुकीले जितेका छन्। दशौं रंगशालाबाट शनिबार बिहान भएको दौड़मा सन्तोषीले 1 घण्टा 31 मिनट 43 सेकेण्डमा दौड़ पूरा गरे। यस्तै जुलियसले 1 घण्टा 16 मिनट 48 सेकेण्डमा पूरा गरे। महिलामा आर्मीकी निशा साकी दोस्रो भइन्। उनले 1 घण्टा 32 मिनट 31 सेकेण्डमा दौड़ पूरा गरिन्। एपीएफकी पुष्पा भण्डारी 1 घण्टा 38 मिनट 9 सेकेण्डमा दौड़ पूरा गर्दै तेस्रो भइन्। यस्तै पुरूषमा त्रिभुवन आर्मी का विनोद रोकाया दोस्रो भए। उनले 1 घण्टा 17 मिनट 11 सेकेण्डमा दौड़ सके। तेस्रो भएका सुशील केसीले 1 घण्टा 31 मिनट 43 सेकेण्डमा दौड़ पूरा गरे। महिला र पुरूष दुवैतर्फ विजेताले 1 लाख, दोस्रोले 50,000 र तेस्रोले 25,000 रूपियाँ पुरस्कार प्राप्त गरेका छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका 4 लाङटाङको क्याङजेनदेखि स्याप्रोवेशीसम्म 32 किलोमिटर दूरीमा लाङटाङ ट्रेल रन प्रतियोगिता शुरू भएको छ। बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा शनिबार बिहान शुरू भएको हो। पर्यटकीय पदमार्ग अन्तर्गत तेस्रो गन्तव्य रहेको लाङटाङ क्षेत्रको साहसिक पर्यटकीय गन्तव्यका रूपमा यसको अन्तर्राष्ट्रिय बजारमा प्रचुर सम्भावनाको बारेमा प्रचार प्रसार एवं बजारीकरण गर्दै पर्यटन प्रवर्धनमा टेवा पुर्याउने उद्देश्यका साथ दौड़ आयोजना गरिएको साझा संस्था रसुवा नुवाकोट पर्यटन समाजका सदस्य गगनराज नेपालीले जानकारी दिनुभयो। दौड़ प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी 60 जनाको सहभागिता रहेको छ। प्रथम बागमती प्रेसिडेन्ट स्क्वास कप 2082 उपाधि पुरूषतर्फ अरहन्त केशर सिंह र महिलातर्फ विपन्ना भ्लोनले जितेका छन्। सादो बाटो स्थित नेपाल स्क्वास एकाडेमीमा शनिबार भएको फाइनल खेलमा शीर्ष खेलाड़ी अरहन्तले 5 वरियताका पासाङ भ्लोनलाई 11-8, 11-9 र 11-9 को स्कोरले पराजित गरे। राकेश परियार तेस्रो र प्रज्वल प्रधान चौथो भए। महिलातर्फको फाइनलमा शीर्ष वरियताकी विपन्नाले दोस्रो वरियताकी स्वस्थानी श्रेष्ठलाई 11-5, 11-7 र 11-9 ले हराइन्। अस्मिता नगरकोटी तेस्रो र साक्षी सुनवार चौथो भएकी छिन्।
उहाँ हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश तथा मध्य प्रदेश लगायत बाँकी पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मोरङको कटहरीमा 2 अर्ब रूपियाँको लागतमा निर्मित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउण्डेशनको प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन। अस्पतालले समुदायमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रधानमन्त्रीको विश्वास। विद्यालय शिक्षा सम्बन्धी विधेयक आगामी असार 15 गतेसम्म प्रतिनिधि सभाबाट पारित हुने। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको भनाई। सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या 13 पुग्यो र इजरायलले गाजामा गरेको आक्रमणमा परि कम्तीमा 56 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।